आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Ah, 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 ah.
श्रोता मित्र, आज हामी बाइबल अध्ययन हितोपदेश 19 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। हितोपदेश 19 अध्याय एक पद हेर्दै अगाडि बढौं। गरीब भए तापनि कलंक रहित भई हिँड्नु कुटिल मतिको ओण्ड भएको मूर्ख हुनुभन्दा उत्तम हो। कस्तो यहाँ उपदेश छ हामीलाई। अनि दुई र तीन पदमा भनिएको छ, बिना ज्ञानको उत्साह असल हुँदैन, हतार गर्नेले बाटो बिराउँछ, मानिसको आफ्नै मूर्खताले त्यसको जीवन नष्ट हुन्छ, तरै पनि त्यसको हृदयले परमप्रभुको विरूद्ध रोष प्रकट गर्छ। यी सबै हितोपदेशहरूभरि विपरीत भाव हुने समानताहरू छन्। यहाँ परमेश्वरका सन्तानहरू र जो परमेश्वरका सन्तानहरू होइनन् तिनीहरूको बीच भिन्नताको उल्लेख छ। एकजना चाहिँ सत्यको बाटोमा हुन्छ र अर्को चाहिँ हट र अज्ञानताको बाटोमा हुन्छ। परमेश्वर त्यसलाई मूर्ख भन्नुहुन्छ। कसैले भनेको थिए, कुनै मानिस अशिक्षित होइन जसले बाइबलको जान्दछ, र कुनै व्यक्ति वास्तवमा शिक्षित हुँदैन जो यसको शिक्षाहरूमा अजान र अज्ञान छन्। यद्यपि यो संसारले ग्रहण नगरे तापनि म विश्वास गर्छु कि यो सत्य हो। म सोच्दिन कि कुनै मानिस वास्तवमा खास शिक्षित हुन सक्छ यदि ऊ बाइबलको बारेमा अजान अज्ञान छ भने। हजुर, निश्चय नै कुनै मानिस परिपक्व क्रिस्चियन हुन सक्छ अनि अर्कोतिर चाहिँ बाइबलको अज्ञानतामा पनि हुन सक्छन्। परमेश्वरको वचनको ज्ञानले परमेश्वरको सन्तानको चरित्र चित्रण गर्नुपर्छ। अनि चार पदमा लेखिएको छ, धनले धेरै मित्र बनाउँछ तर गरीब मानिसको मित्रले उसलाई त्याग्छ। मित्र, धनी मानिसहरूसँग धेरै मित्रहरू भएको देखिन्छ। तिनीहरूका घर पाहुनाहरूले भरिएको हुन्छ। तिनीहरूको घरमा प्राय गरी पार्टी हुने गर्छ र मद्यपान वा मिठो व्यञ्जनको मोज मजा गर्छन्। म्युजिक लगाएर डान्स नाच्छन्। यो कुराको ध्यान दिन चाखलाग्दो छ कि परमेश्वरको वचनले परमेश्वरका सन्तानहरूलाई गरीब मानिसहरूको वास्ता गर्न अर्थ सुझाव दिइएको छ। तपाईँलाई यादै होला कि याकुब व्यावहारिक तरिकामा त्यस गरीब मानिसको बारेमा बताउँछन् जो तपाईँको सभामा आउँछ। याकुब दुई अध्याय दुईदेखि चार पदमा लेखिएको छ, किनकि तिमीहरूको सभामा कुनै मानिस सुनको औठी लगाएर भड्किलो वस्त्र पहिरेर आयो भने, साथै एउटा गरीब मानिस पनि झुत्रे लुगा लाएर आयो भने, अनि तिमीहरूले त्यस भड्किलो वस्त्र लगाउनेलाई आदर गरेर यस असल ठाउँमा बस्नुहोस् तपाईँ भनी भन्यो, र त्यस गरीबलाई चाहिँ तिमी त्यहाँ उभ
कि तल पौदानमुनि बस भनी भन्यौ, के तिमीहरू आपसमा पक्षपात गर्नेहरू होइनौ र अनि खराब विचारले न्याय गर्नेहरू भएनौ र? मित्र, मानव स्वभाव कहिले पनि शताब्दी शताब्दीदेखि बदलिएको छैन। पुरानो स्वभाव, पुरानो मनुष्यत्व अझै प्रकट हुन्छ। गरीब मानिसहरूलाई धनी मानिसहरूले मित्र बनाउन चाहँदैनन् र तिनीहरू उनीहरूको वरिपरि रहेको चाहँदैनन्। पद पाँचमा भनिएको छ, झुटो गवाही दिने दण्ड बिन उम्कने छैन र झुटको ओइरो लाउने स्वतन्त्र भएर जान पाउने छैन। मित्र, निम्न पद नौमा पनि लगभग उही एउटै कथनको उल्लेख छ। यहाँ लेखिएको छ, झुटो गवाही दिने दण्ड बिन उम्कने छैन र झुटको ओइरो लाउने मानिस नष्ट हुन्छ। झुटा गवाही दिने व्यक्ति उम्कने छैन, त्यो पक्राउ पर्नेछ, उसले भनेको कुराको लागि लेखा दिनुपर्नेछ। त्यति मात्र होइन, त्यो नष्ट हुनेछ। परमेश्वरले यो प्रकाश 21:18 हामीलाई भन्नुहुन्छ। श्रोता, नाबोतको दागबारीको कथासँग सम्बन्धमा हामी आहाब र इजेबेलको सोचौं। यसको रेकर्ड पहिलो राजा 21:22 पाउँछौ। नाबोतले आफ्नो दागबारी राजालाई दिन मंजूर नगरेकोले गर्दा उसको विरूद्ध असत्य दोष आरोपको ल्याउन झुटा गवाईको प्रबन्ध गरिए। त्यसपछि उसलाई ढुङ्गाले हानेर मारिए। आहाबले सोचे कि आफ्नो पाप अपराधहरूबाट बिना दण्ड उम्कन सक्छन्, तर एलियाले उसलाई भेटे र उसलाई भने कि जहाँ नाबोतको निर्दोष रगत भगाइएको थियो त्यहाँ नै कुकुरहरूले तिम्रो पनि रगत चाट्नेछन्। अनि त्यही नै भयो। आहाब आरामीको विरूद्ध युद्धमा गए र आफूसँग दक्षिणी यहुदा राज्यको राजा यहोशापातलाई पनि युद्धमा साथमा लिएर गए, किनकि त्यस बेला तिनीहरू दुई बीच मैत्री सम्बन्ध थियो र यहोशापात राजा दक्षिणी राज्य यहुदाबाट उत्तरी राज्यको राजा आहाबसँग भेट गर्न आएथे। हजुर, हामी यो कुरा देख्छौ कि यहोशापातलाई राजकीय पोषक पहिराएर युद्धमा अगाडि पंक्तिमा पठाए, तर आहाबले चाहिँ आफ्नो चलाकी साथ साधारण सिपाहीले जस्तै साधारण पोषक मात्र लगाए, ताकि शत्रुहरूले उसलाई राजा भनेर चिन्न नसकुन्। तर हामी शास्त्रमा पढ्छौं कि शत्रुको एक सिपाहीले बिना निशाना जताततै अन्धाधुन्ध बाण तीर हान शुरू गरे, तर त्यो तीर आहाबलाई लाग्यो। त्यस तीरले आहाबलाई खोजेर भेटायो। चाहे चलाकी गरेर आफैलाई छिपाउन नै किन कोशिश नगरोस् तिनले, त्यो तीरले नराम्रो गरी चोट लागेकोले गर्दा आहाब राजा मरे। उसको रगत रथहरू भरि भइयो। पहिलो राजा 22:38 भनिएको छ, परमप्रभुले भन्नुभएको वचन पूरा हुनलाई त्यो रथ सामरियाको तलाउमा धोइयो र कुकुरहरूले रगत चाटे। तपाईँ भन्नुहोला, यो त अति नै क्रूर र भयानक डरलाग्दो कुरा हो। म यस कुरामा सहमतमा छु, तर मेरो मित्र, झुट बोल्ने काम, झुटा साक्षी, गवाही र आलोचना निन्दा गर्ने कुरा परमेश्वरको दृष्टिमा वास्तवमा भएनक हुन् र परमेश्वरले तिनीहरूको घृणा गर्नुहुन्छ। भनिएको छ 5 झुटो गवाही दिने दण्ड बिन उम्कने छैन र झुटको ओइरो लाउने स्वतन्त्र भएर जान पाउने छैन। अनि 7 लेखिएको छ, गरीब मानिस आफ्ना सबै आफन्तहरूबाट त्यागिन्छ, त्यसका मित्रहरूले त झन कति बेसरी त्यसलाई त्याग्लान्। त्यसले बिन्ती भाव गर्दै तिनीहरूका पछि लागे पनि तिनीहरू कहीँ फेला पर्दैनन्। अर्को शब्दमा तिनीहरूले उसलाई व्यवस्था गर्छन्, वास्ता गर्दैनन्। यदि त्यो गरीब मानिस धनी दाजुभाइ कहाँ आयो भने उसलाई त्यति पुछ्दैनन्, उसलाई त्यति वास्ता गरिँदैन। गरीबको दुर्दशा दयनीय छ संसारमा। अनि 13 लेखिएको छ, मूर्ख छोरा त्यसका बाबुको लागि सर्वनाश हो र मुखाले पत्नी नित्य परिरहने तपतपे झरी जस्तै हो। मित्र, हामीले अघिल्लो कार्यक्रममा हितोपदेश 18:22 देखिरहेका थियौं, पत्नी पाउनेले असल कुरा पाउँछ, अर्थात प्रेम गर्ने, वास्ता गर्ने, ख्याल गर्ने, दुःख सुखमा साथ दिने पत्नी पाउने कुरा अद्भुत कुरा हो। उसले असल कुरा, उक्तम कुरा पाएको हुन्छ। तर उही समयमा मूर्ख छोरा र कचकचे पत्नी पाउने कुरा साँच्चीकै दयनीय कुरा हो। जहाँ परिवारमा कहिले पनि शान्ति हुँदैन, सधैँ झगडा अशान्ति मात्र, त्यस्तो घरमा हुने कुरा अति नै भयानक हो। परमेश्वरले त्यस्तो घरमा कृपा गरून्। अनि 14 पदमा भनिएको छ, घरहरू र सम्पत्ति आमा बाबुबाट आएका हुन्छन्, तर विवेकी पत्नी चाहिँ परमप्रभुबाटै आएको हुन्छ। यदि तपाईसँग असल पत्नी छ भने तपाईले तिनलाई परमप्रभुबाट पाउनु भएको हो। तपाईले त्यसको निम्ति र आफ्नो पत्नीको निम्ति परमेश्वरलाई धन्यवाद दिनुपर्छ। के तपाईले कहिले त्यो गर्नुभएको छ? तपाईको असल पत्नीको लागि परमेश्वरलाई धन्यवाद दिनुहोस्, किनभने उहाँले नै तपाईलाई त्यस्तो असल पत्नी दिनुभयो। जवान मानिसहरू, यसले तपाईलाई केही कुरा भन्नुपर्छ। के तपाई असल पत्नी चाहनुहुन्छ? असल पत्नी दिने छोरीको पिता होइन, तर हाम्रा स्वर्गीय पितासँग दिनलाई धेरै असल पत्नीहरू छन्। उहाँसँग सम्पर्कमा रहिरहनुहोस्। उहाँले तपाईँलाई सही जीवनसाथीतिर डोर्याउनुहुन्छ। उहाँले तपाईँलाई सही प्रकारको पत्नी र सही प्रकारको पति दिन चाहनुहुन्छ। यो अति नै व्यावहारिक हितोपदेश हो। के तपाईँ यससँग सहमत हुनुहुन्न? 18 पदमा भनिएको छ, आफ्नो छोरालाई ताड्न दे, किनकि त्यसमा आशा हुन्छ, त्यसको मृत्युमा राजी खुशीले सहभागी नहो। मित्र, बच्चा सानो छँदै अनुशासन गर्न आरम्भ गर्नुपर्छ। अति नै धेरै ढिलो भइन्जेलसम्म नपर्खनुहोला। एक वृद्ध मनतातो मुखमात्र मानिसले जो धेरै अबेरपछि प्रभुलाई पाइकन उद्धार पाएका थिए, मैले भनिरहेको थिएँ, म र मेरो पत्नी केही समय पहिले मात्र उद्धार पाएका छौं र यसको निम्ति परमेश्वरलाई धन्यवाद दिइरहेका छौं, तर हामीले हाम्रा छोरालाई गुमायौं। हामी शैतान जस्तै जीवनयापन गर्दथ्यौं र आज हामी त्यो हाम्रो बच्चाहरूमा देख्न सक्छौं। तिनीहरूले आफ्ना बच्चाहरूलाई उचित तालिम दिन अति नै अभिर गरे। मित्र, जब बच्चाहरू साना हुन्छन् त्यसबेलादेखि नै अनुशासन दिन शुरू गर्नुपर्छ। जब तपाईँ उसलाई अनुशासन गर्दा सानो बच्चा रुन्छ भने त्यसको वास्ता नगर्नुहोस्। अर्कोतिर हरेक पिता आफ्ना बच्चासँग व्यवहार गर्ने तरिकामा अति नै होसियार हुन आवश्यक छ। आफ्नो सन्तान बच्चाहरूसँग आफ्नो व्यवहार गर्ने काममा कसैसँग क्रूर बन्ने अधिकार छैन। आफ्ना बच्चालाई अनुशासन दिने काममा नडराउनुहोस्, तर क्रूर सजाय चाहिँ अनुमति दिएको छैन। क्रूरतापूर्वक व्यवहारले बच्चालाई नराम्रो गरी शारीरिक साथै मानसिक तवरमा आघात पुर्याउन सक्छ र उसको आत्मालाई टुटाइदिन्छ। परमेश्वरले क्रिस्टियनहरूको लागि अति नै निश्चित आज्ञाहरू दिनुभएको छ। उहाँले बच्चाहरूलाई आफ्ना आमा बाबुको आज्ञा पालन गर्न भन्नुहुन्छ। त्यसपछि उसले पितालाई भन्नुहुन्छ, एफिसी 6:4 पदमा, बाबुहरू, आफ्नो बच्चाहरूलाई क्रोधित नतुल्याऊ। तपाईँ रिसाउनु भएको बेला, क्रोधमा हुनुभएको बेला बच्चाहरूलाई कुरा नलगाउनुहोस्। तिनीहरू जान्दछन् कि तपाईँ रिसाउनु भएको छ र तपाईँ खालि आफ्नो क्रोध र रिस र नैराश्यको प्रकट मात्र गरिरहनु भएको छ। त्यस समयमा तपाईँ आफ्नो बच्चालाई सम्भवत अति नै कठोर अनुशासन गर्नुहुनेछ। वास्तवमा तपाईँ क्रूर बन्न सक्नुहुन्छ। आज्ञा यो हो कि एफिसी 6:4 पद अनुसार परमप्रभुको शिक्षामा र पालन पोषणमा हुर्काउनु बढ़ाउनु। यसको मतलब तिनीहरूलाई परमप्रभुको शिक्षा र अनुशासनमा पालन पोषण गर्नु र हुर्काउनु हो। अनि 21 पदमा भनिएको छ, मानिसको हृदयमा धेरै योजनाहरू हुन्छन्, तर परमप्रभुकै उद्देश्य विजय रहन्छ। मानिस धेरै स्पष्टीकरणहरू र धेरै निवारणहरूसँग आउन सक्छन्, तर परमेश्वर नै एक हुनुहुन्छ जसले तपाईलाई सही प्रकारको सल्लाह दिन सक्नुहुन्छ। धेरैले कम्प्युटर बनाउन सक्छन्, तर परमेश्वरले नै त्यसमा भाव बोध हाल्नुहुन्छ। अनि त्यस पदमा लेखिएको छ, परमप्रभुको भयले जीवनतिर डोर्याउँछ, तब मानिस ढुक्कसँग बस्नेछ र दुःखले त्यसलाई छुँदैन। परमप्रभुको भय भनेको सधैँ त्रासको जीवन जिउनु भनेको होइन, जस्तै मुसा बिरालोदेखि डराए जस्तै। हितोपदेशहरूले स्पष्ट बताउँछन् कि वास्तविक परमेश्वरको भयको अर्थ हो तपाईँ उहाँमा र सन्तुष्टतामा रहन सक्नुहुन्छ। यसको अर्थ हो तपाईँ उहाँलाई थाहा गर्न सक्नुहुन्छ। तपाईँले उहाँमा मात्र आफ्नो नजर लगाउनु भएको छ र तपाईँले उहाँलाई ग्रहण गर्नुभएको छ र तपाईँ उहाँलाई पछ्याउन चाहनुहुन्छ। तपाईँ अहिले पूर्णतामा र सुखी रहन सक्नुहुन्छ। अनि 24 पदमा भनिएको छ, अल्छेले आफ्नो हात थालमा गाड्छ र त्यसले आफ्नो हात उठाएर मुखमा समेत ल्याउँदैन। ओ मित्र, यहाँ अर्को हास्यस्पद हाँस उठ्दो हितपदेश छ। यो मानिस यति धेरै अल्छे छ कि उसले आफ्नो हात भोजन खान हात थालमा पुर्याउँछ, तर खान अठ्याएर मुखमा पुर्याउन त्यो मानिस धेरै अल्छे छ। जब तपाईँ त्यो स्थानमा हुनुहुन्छ, तपाईँ अति नै धेरै अल्छे हुनुहुन्छ। अभाग्यवश हामी यो प्राय गरी आत्मिक क्षेत्रमा देख्छौ। परमेश्वरको वचन हाम्रो भोजन हो। म जान्दछु कि त्यहाँ कोही कोही क्रिस्चियनहरू छन् जसले आफ्नो हातमा बाइबल त बोक्छन् तर यसको पढ्न अति नै धेरै अल्छे छन्। कस्तो दयनीय कुरा! अनि 29 पदमा लेखिएको छ, सजायहरू खिल्ली उडाउनेहरूकै लागि तयार पारिएका हुन्छन् र चुट्टै मूर्खहरूको पिठ्यौंको लागि हो सजाय आइरहेको छ। त्यो एकदम स्पष्ट छ, परमेश्वर दोषीमाथि नरम हुनुहुने छैन। पापको सुख क्षणिक हुन्छ, तर पापको ज्याला दण्ड सम्पूर्ण अनन्त कालभरि रहनेछ। यो कुरा हामी हरेकले जान्न आवश्यक छ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रभु आऊ हाम्रो माझमा 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 माझमा।
प्रिय श्रोता, यतिन्जेल तपाईले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6779। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6779, 98 4705 6779। यस्तै गरी तपाईले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।